Mais n'est pas le groupe pour la note à ce moment. Depuis que la goutte d'eau s'est assise, je suis allé à la maison. Je suis allé à la maison, 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 je suis allé à शहीदहरुको संख्या थपियो जदो गर्ने बाटो बदलियो चस्मा फेरि बदल्नु पर्ने भयो जनताले फेरि बलिदान दिए शहीदहरुको संख्या झन् थपियो नारायण हिजीबाट शक्ति सिंहदरबार फर्किँदै थियो बाटेमा टंगाल आइपुग्यो जनतातिर सर्न लागेको शक्तिको रथको पाङ्ग्रा अड्किएको ठाउँमा एउटा पीठ स्थापना गर्नुपर्ने भयो सिंहदरबारबाट शासन गर्न खोज्नेहरुले नै ठाने हामीलाई एउटा शक्तिपीठ चाहिन्छ एउटा देवता स्थापना गर्नु छ त्यहाँ भाकल गरेपछि प्रसाद पाइन्छ हामीलाई काम गर्न एउटा डर चाहिन्छ त्यस्तो शक्तिपीठ त जनप्रतिनिधिको थलोलाई बनाउने जनआन्दोलन थियो तर जनशक्तिको पीठ हाम्रो राज्य परम्परा थिएन त्यो हाम्रो संस्कार सम्मत थिएन जनताको तर्फबाट सार्वभौम सत्ता अभ्यास गर्ने थलो नै मुख्य शक्तिपीठ होला भन्नेहरू दिवा स्वप्ने साबित भए राजनीतिक शब्दावलीमा जनप्रतिनिधिको संस्था त बनाइदिए त्यसलाई शक्ति दिएनन् आफ्नो हुकुमहरू थामेल गराउने थलो बनाइदिए रबर स्ट्याम्प भन्ने शब्द अलि हलुकी हो मलाई प्रयोग गरिहाल्न झिँझो लाग्छ तर आज अर्को शब्द भेटिरहेको छैन जनशक्तिको पीठ नै रबर स्ट्याम्प भएपछि त्यसबाट पनि छानिएको सिंहदरबार सिंहकै आकारको रबर स्ट्याम्प पीठ हुने नै भयो दलहरूले शासन गर्ने भए शासन गर्न छानिएर आए तर तिनले डरको स्रोत शक्तिपीठमा मुल्तवी राखिदिए अँधारो किल्लामा शक्तिपीठ राखिदिने हाम्रो संस्कार सम्मत राजबाट कायम भयो सुशासनको सुनिश्चयका लागि डर रूपी पीठको सनातन परम्परा जारी राखिदिएपछि झन्डा हल्लाउनेहरूलाई हाइसन्चो भयो शासन आफूले गर्ने तर सुशासनको जिम्मेवारी आफूले लिन नपर्ने मेरा एकजना पत्रकार साथी कहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लेख्दैनन् जहिले पनि अख्तियार दुरुपयोग आयोग भनेर लेख्छन् उनले जानी जानी त्यसो गर्ने हुन् भन्छन् म झुठो लेख्न जान्दिनँ मेरो पेसाको धर्म तथ्य लेख्ने हो पञ्चायतकालमा त्यसको नाम अख्तियार दुरुपयोग निवारण आयोग थियो प्रधानमन्त्री आएपछि व्यवस्था बदल्ने भनेको नाम बदल्नेमा चित्त बुझाए निवारणलाई अनुसन्धान बनाइदियो पञ्चायतमा डरका संयन्त्र चर्का थिए किनभने जनतालाई डरबाट शासित गर्नुपर्ने थियो कहिले जाँचबुझ केन्द्र भनेको छ कहिले निवारण आयोग भनेको छ पारदर्शिता र स्वतन्त्रता नहुँदा राज्य व्यवस्था टिकाउन डरका संयन्त्रहरू चाहिँदो रहेछन् जतिखेर नेपालमा विदेशी सहयोग आउन थाल्यो विभिन्न परियोजनाका कमिसन कता कता छरिने भए राजदरबारतिर नआइपुग्ने भएपछि त्यस्तो डरको संयन्त्र खडा गर्नुपर्ने भयो मूल रूपमा सुशासन भन्ने तर समानान्तर अर्थ सङ्कलनको च्यानल मिलाउने त्यस्तो हतियार जरुरी थियो लोकतन्त्रमा भने त्यस्तो डरको संयन्त्र नहुनुपर्ने हो डर भौतिक शास्त्रको शब्द होइन राजनीति शास्त्रमा शासकहरू जनतासँग डर मान्छन् हाम्रो राज्य प्रणालीमा भने जनताप्रति जवाफदेही हुनु नपर्ने संस्थालाई नै यति साह्रो अधिकार प्रत्यापूत गरियो जसबाट डरले मात्र डेरा जमाउन सक्थ्यो टङ्गालको बाटो पर्नेहरूलाई थाहा छ त्यहाँ एउटा अवैध किल्ला छ सरकारको सबै संयन्त्रलाई त्यसले निगरानीमा राखेको छ देशभरिका मुकाममा खटन पटन सरुवा बढुवा रोग कारवाही रोगका त्यहीँबाट चल्छ त्यहीँ नयाँ नेपालको जदौ गर्ने बाटो बनेको छ देशभरि निर्देशन दिन्छन् पालना नगर्नलाई पुर्जी थमाइदिन्छन् पक्राउ गर्छन् र हिरासतमा राखिदिन्छन् हिरासत त्यहीँ छ अर्धन्यायिक प्रणाली होइन उसको आफैमा पूर्ण प्रणाली छ नियुक्तिको बेलादेखिका विरोधीहरूलाई प्रतिशोध लिन पीठाधीशले राज्य संयन्त्रलाई पकडमा राखेको बारे कयौँ प्रकरण उदाहरण भइसकेका छन् बाहिर आएका विवरण मात्र हेर्ने हो भने पनि पञ्चायतकालका किंवदन्ती फिका लाग्छन् पुर्जीको डरले प्रशासन यन्त्र थुरथुर छ जनप्रतिनिधि आफै भयभीत छन् तिनलाई जनचाहना निर्वाचन घोषणापत्र कानुनी विधिप्रति होइन त्यही एउटा अपारदर्शी टङ्गाल बङ्गालाप्रति जवाफदेही हुनुपर्ने व्यवस्था छ सरकारी बजेट खर्च हुँदैन कर्मचारीहरू निर्णय गर्न डराउँछन् आयोजनाहरू सुस्त छन् तर घुसखोरी फेरि कतै घटेको छैन भ्रष्टाचारको पहाडहरू झन् बढेको छ र समानान्तर अर्थतन्त्रको स्रोत एकैतिर सोझिएको छ। जो आज शक्तिपीठको निकट छ उसकै दलाली मौनाएको छ, हैकम बढेको छ, जी हजुरी हुर्केको छ। भ्रष्टाचारको कथा चाख लाग्दा हुँदैनन्, कर्कस हुन्छन्। तिनका घटना मात्र सम्झिने हो भने पनि हाम्रो लोकतन्त्र घिस्रिरहेको परिवेशभित्र सनसनीपूर्ण कथा छन्। चिकित्सा शिक्षाको प्रवेश परीक्षा समेत आफै लिन त्यहाँको पदाधिकारी स्वयं विश्वविद्यालय पुगेको र कलेजका सिट सङ्ख्या आफै तोकिदिएको घटना नयाँ नेपालमै भएको हो भन्ने भोलि पर्सिको पुस्ताले बताउन सक्ला त। त्यो शक्तिपीठको नालीबेली राख्ने कान्तिपुर कर्मी हरिवा थापाका अनुसार उसले अहिलेसम्म न्यायालय र सेना बाहेक सम्पूर्ण संयन्त्रलाई आफ्नो अदबमा राखिसकेको छ। तर त्यसमा पनि उसले चित्त बुझाउनु पर्ने छैन। पोहोर साल संविधान बनाउनेहरूले त्यो शक्तिपीठलाई शक्तिहीन बनाइदिने प्रचार गरेका थिए, उल्टै शक्ति थपिदिएछन्। दारा झिकिदिउँ भनेका थिए, बङ्गरा थपिदिएछन्। अब त त्यसले सर्वोच्च अदालतका न्यायाधीशलाई समेत अवकाश पाएपछि अनुसन्धान गर्न सक्नु भएको छ। सेनामा समेत उसले पहुँच पाउँदैछ। बहालवालालाई छुन सक्दैन भन्ने संविधान निर्माताहरूले के बिर्सेका छन् भने अवकाश पाएपछिको डरमा खेल्ने ठाउँ अहिले बनिसकेको छ। त्यो शक्तिपीठ नेपालको सर्वाधिक शक्ति सम्पन्न छ भन्नेमा सबै मुखाग्र छन्, तर प्रकट गर्न सक्दैनन्। संविधानले कसैका मुखमा तालचा लाग्ने छैन भनेर नलेखे भने मान्यता त त्यही रहेको छ, तर सबभन्दा ठुलो तालचा संविधान बनाउनेहरूकै मुखमा झुन्निन पुगेको छ। योगी सरहका डाक्टर गोविन्द केसीले कैयौँपल्ट आमरण अनसन बसेर चिकित्सा शिक्षाका विकृति औलाउँदै अनुसन्धान माग गर्दा राज्यको आँखा खोलिदिएकामा स्याबसी पाउनु पर्ने थियो। उनले त उल्टै यहाँ उल्लेख गर्नु पनि नमिल्ने गाल पाए। उनका माग बुझी सरकारलाई सुझाव दिने पूर्व उपकुलपति केदार भुतमाथिमा नेतृत्वको प्रबुद्ध प्रतिवेदन कार्यान्वयन त के, छलफल गर्न समेत राज्यका निकायहरू हच्किए। संसदमा चरो मुसु खोज्न मुस्किल पर्यो, त्यो थलो आफै थुरथुर थियो। तीनजना युवा जसका सांसद बोल्न थालेका थिए तीमध्येका प्रखर गगन थापालाई टिपेर मन्त्री बनाइदिए। फेरि सांसदहरूको मुखमा तालचा लाग्यो। सबभन्दा स्वतन्त्र राखिएको सर्वोच्च अदालतलाई म्याद तामेली गराउन समेत त्यसले अवरोध पुर्याइदियो। शक्तिपीठका सेना मेनाले अदालतका तामेलदारको घुर्मत लिन बाँकी राखेन। यो त अति भयो भन्दै एकजना न्यायवेत्ता सांसद राधेश्याम अधिकारी कड्किए। उनले विधिको शासनको पक्षमा राखेको मन्तव्य सिङ्गो जङ्गलमा डडेलोबाट जोगिएको एउटा रुख जस्तो हुन पुग्यो। त्यही साँझ मैले एउटा जमघटमा एकजना राजदूतलाई भनिदिएको थिएँ, आजको दिनमा हाम्रो स्थिति के हो भने विधिको शासन चाहिन्छ भन्ने एकजना सांसदको अभिव्यक्ति सबभन्दा साहसिलो ठानिएको छ। अरूहरू पनि बिस्तारै सर्वलाउन थाले। जनताको तर्फबाट सार्वजनिक सत्ता अभ्यास गर्ने सांसदहरूले हस्ताक्षर नजुट्ला भनेर झुक्काई झुक्काई सङ्कलन गर्न र पुरानो हस्ताक्षर पनि खोजखाज गरेर राति अत्तपत्त दर्ता गर्नु पर्यो। जनप्रतिनिधिहरूले लुकी लुकी बेग्लै बिहोरामा हस्ताक्षर गर्नु परेको र त्यस्तो हस्ताक्षर पनि छापामार शैलीमा जुटाउनु परेको व्यवस्थालाई हामीले संसदीय सर्वोच्चता भन्दै आएका रहेछौँ। अत्यधिक सबभन्दा धेरै जनमत पाएको दल सबभन्दा बढी लाचार भनेको छ। दोषी चस्माका लेखकले नै जन्माएर हुर्काएको दल हो त्यो भन्ने सम्झाउनु पनि लाजमर्दा भएको छ। उनकै सपना साकार गर्न उनकै ठुल्ठुला तस्विर लिएर जनतासम्म जाने गरेको दल आफै दोषी चस्मा लाएर आफै दोषको भागीदार बन्न पुगेको छ। उसलाई लागेको छ त्यो शक्तिपीठले अहिलेसम्म आफूतिर पिठ्यौँ फर्काएको छैन। जोतिर फर्काएको हो त्यही नै रिसाएर महाभियोग लगाउन तम्सेका हुन्। हुनु पनि हिजो डाक्टर केसीले त्यत्रो विधि अनुसरण गर्दा उल्टै बदखुवाई गर्नेहरू आज रातारात आफूतिर कारवाही सोझेको डरले उतर्सिएका छन्। ती काङ्ग्रेसजन भन्छन् हिजो काङ्ग्रेसका 101 नेता जेल जान हुने, आज कमरेडहरूले फुर्जी थाम्नु पनि नहुने। डरमय पीठतन्त्रमा राजनीति गर्नेहरू राज्य संरचना र सिद्धान्तलाई लोकतान्त्रिक बनाउने ध्येय नराख्दा आफ्नो लाभ हानि जोडघटामा व्यस्त हुन्छन्। उनीहरू राज्य सामु उपस्थित चुनौती होइन, आफ्नो नाक अघिल्तिरको स्वार्थ मात्र देख्छन्। उनीहरूले के बिर्सेका छन् भने आज देशको सत्ता जवाफदेही विहीनताले ग्रस्त छ र त्यसको एउटा जड समानान्तर सत्ताको संरचना यथावत रहनु हो। सर्वोच्च अदालतलाई छल्न एकाएक लामो विदेश यात्रामा हानिएका शक्ति पीठाधीश काखी मुनि खुँडा लुकाएर फर्किँदै थिए। कमरेड सांसदहरूले छापामार शैलीमा एम्बुसमा पारिदिए। तीन वर्ष लामो अनियन्त्रित अपारदर्शी र जवाफदेही विहीन अधिकारीहरूले सुसूचित यात्रापछि बल्ल यी खुँडाधारी आफ्नै पीठभित्र निरुपाय बन्न पुगे। संसदले बल्ल आफ्नो भूमिका निर्वाह गर्न थालेको छ। महाभियोगको प्रस्तावमा छलफल थाल्दैछ। हामीले ल्याएको राज्य व्यवस्था पीठतन्त्र होइन भन्ने देखाउन बल्ल उनीहरू जुर्मुराउन थालेका छन्। जनतामा राज्य व्यवस्थाप्रति भरोसा पैदा गर्ने हो भने शक्तिपीठको डरबाट मुक्त हुने साहस नगरी धर छैन। डाक्टर केसीले त आजको राज्य व्यवस्थाको दोषी चस्मा देखाइसकेका छन्। संसदलाई आँखा खोल्न दिइएन भने चस्मा फेर्ने आन्दोलन जारी रहने नै छ। उनको पक्षमा रहेका युवाले राजधानीमा सो फुट्दा स्वदेशी आकाशवाणी गुन्जाइरहेका छन्। तात्कालिक प्रश्न पीठाधीशको व्यक्तिगत निष्कासनमा हालिएको छ। अहिलेका लागि उनी वृद्धका अभियोगहरूको सविस्तार छलफल सहज गर्नु जनप्रतिनिधिको जिम्मेवारी हो। लोकको मान राख्ने भनेको संसदको मान राख्ने हो, त्यसबाट मात्र व्यवस्थाप्रति सम्मान हुन्छ। व्यवस्थाप्रति सम्मान राख्न सांसदले आफ्नो मान आफै राख्नुपर्ने चुनौती छ। अहिलेका पीठाधीशलाई निकालेर अर्का पीठाधीश नियुक्त गर्नेमा दलहरूको स्वाभाविक चासो जानेछ। उनीहरू आफू अनुकूलको नियुक्तिको लागि शक्ति सङ्घर्ष गर्नेछन्। मिल्ने छैनन् किनभने सहमतिको पात्र सजिलै भेटिने छैन। सहमतिको सूत्रका लागि फेरि पनि आकाशवाणीतिर कान थाप्नु विवश भइदिन के भेट। पीठ परम्पराको संस्कारग्रस्त राजनीतिक पुस्ताले फेरि पनि झ्यापझुप शैलीमा बलात् निर्णय गर्न सक्नेछ। हिजो न्यायपालिका खाली पार्न प्रधान न्यायाधीशलाई सिंह दरबारमा सजाय दिँदा अख्तियार भरि भराउ पार्ने नियत राखिएको थियो। पीठतन्त्रको मोहपासमा फँसेका दलहरूले संविधान बनाउँदा संरचना हेरफेर गर्न खोजेनन्। उनीहरूले फेरि पनि व्यवस्थाको नाम फेर्नेमा जोड दिए, देशको अवस्था फेर्नेमा चेत खुलाएनन्। शक्ति संरचनाको सन्तुलन सही नभएसम्म जनताको मत सही तरिकाले प्रतिबिम्बित गर्ने सामर्थ्य कसरी बन्छ होला र पीठाधीशमाथि महाभियोगसँगै शक्तिपीठकी सान्दर्भिकता र औचित्यबारे अब छलफल जरुरी छ। कुनै पनि संसदीय मुलुकमा यस्तो एकाधिकार सम्पन्न समानान्तर सत्ताको संरचना छैन। प्रधानमन्त्री सर्वोच्च कार्यकारी हो भने सुशासनको जिम्मेवारी पनि उसैले वहन गर्नुपर्छ। ऊ शासन गर्न जाने हुन सुशासनको लागि हो, सुशासन नै शासन हो। शासन त लोकतन्त्रमा कसैले गर्नै पर्दैन, राज्यले सुशासन सुनिश्चित गर्ने मात्र हो। प्रश्न उठ्छ, प्रधानमन्त्री मातहत नै अख्तियार दुरुपयोग कसरी रोकिन्छ त? सिंहदरबारले अख्तियार दुरुपयोग गरे नगरेको परीक्षण गर्ने थल हो संसद हो। सिंहदरबार मातहत देशभरिका निकायमा अख्तियार दुरुपयोग भएको छ छैन अनुसन्धान गर्ने एउटा शक्तिशाली निकाय त चाहिन्छ, तर त्यो प्रधानमन्त्री मातहत नै हुनुपर्छ। अख्तियार दुरुपयोग नियन्त्रणको जिम्मेवारी वहन गर्नका लागि प्रधानमन्त्री बन्ने हो। आफू मातहत निकायहरूमा भएको बदमासी रोक्ने उसकै दायित्व हो, त्यसको लागि उसले अनुसन्धानताहरूको संयन्त्र बनाउनुपर्छ। भोलि प्रधानमन्त्रीले आफ्ना प्रतिस्पर्धी वा विपक्षीहरूलाई नियन्त्रण गर्न चाह्यो भने आफ्नो अधिकार दुरुपयोग गर्न सक्छ, तर उसले त्यसो गरेको परीक्षण गर्ने थलो संसद हुनुभएकाले ऊ हरेक क्षण जवाबदेही हुनैपर्छ। राज्य प्रणालीलाई बढी पारदर्शी बनायो भने पो लोकतन्त्रमा लोकको पहुँच हुन्छ। जवाबदेहिताको संरचना बनायो भने पो लोकप्रति उसको जिम्मेवारी देखिन्छ। अहिलेको शक्तिपीठको संरचनामा त ऊ कोहीप्रति पनि जवाबदेही हुनै पर्दैन, त्यो त सिंहदरबार भन्दा स्वतः शक्तिशाली छ। यस्तो संरचनाले प्रशासन यन्त्रलाई अपारदर्शी ढङ्गले भित्रभित्रै नियन्त्रण गरेर हल्लचल बनाइदिएको पनि तपाईँ देख्न सक्नुहुन्न। चस्माको पावर बढाउनुहोस्। त्यही शक्तिपीठलाई सुशासन प्रत्याभूत गर्ने जिम्मेवारी जारी राख्नु भनेको राज्यका निकायहरूलाई अलोकतान्त्रिक सत्ताप्रति जवाबदेही बनिरहनु दिनु हो। वैधानिक निर्वाचित संस्थाहरूले आफ्नो जिम्मेवारी अर्कातिर पन्छाउनु हो। संसदले आजको देशको त्यो दोषी चस्मा नै फाल्नु परेको छ। बिपीको सपना साकार गर्छु भन्नेहरूले त सबभन्दा पहिला आफ्नै चस्मा फेर्नु परेको छ। नयाँ लोकतान्त्रिक नेपाल बनाउँछु भन्नेले पुरानो राज्य व्यवस्थाको गैर जवाबदेही राँचा फाल्ने जोड गर्नै पर्छ। धन्यवाद।